आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدني چینل کے ناظرین الحمد للہ ایک بار پھر پروگرام آپ کی رائے لے کر حاضر ہوئے ہیں اور یہ آپ کی رائے بھی ہے और आपके लिए राय भी है ये प्रोग्राम, क्योंकि इसमें हम पिक्चर्स शामिल करते हैं। डिफरेंट एंगल से वो पिक्चर्स होती हैं, मुख्तलिफ होती हैं, हर बार पिक्चर्स एक दूसरे से अलग होती हैं, लेकिन उस पर हमारे मुबल्लिगीन, हमारा जो पैनल मौजूद है, असद मदनी भाई मौजूद हैं हमारे साथ, खालिद अमीर मदनी मौजूद हैं, ज़िशान इस्लाम मौजूद हैं और हमारे अब्दुल वाजिद मदनी भी मौजूद हैं। इंशाल्लाह इनकी राय आज भी होगी और आप भी अपनी राय कायम करते रहिए, दुरूद पाक की फजीलत शामिल करते हैं, फिर इंशाल्लाह आगे भी बढ़ते हैं। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने शफाअत निशान है, बेशक अल्लाह ताला ने एक फरिश्ता मेरी कब्र पर मुकर्रर फरमाया है, जिसे तमाम मखलूक की आवाज़ें सुनने की ताकत अता फरमाई है। बस क़यामत तक जो कोई मुझ पर दुरूद पाक पढ़ता है तो वो फरिश्ता मुझे उसका और उसके बाप का नाम पेश करता है, कहता है फुला बिन फुला ने आप सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पाक पढ़ा है। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। मदनी चैनल के नाज़रीन गौर फरमाइए, मजमा उस ज़वाइद की इस रिवायत में, इस हदीस पाक में बयान ये किया गया कि एक फरिश्ता है जिसे अल्लाह पाक ने अपनी कुदरत कामिला से ये ताकत अता फरमाई को मखलूक की आवाज़ सुन लेता है, दुरूद पाक सुन लेता है, और ना सिर्फ आवाज़ सुन लेता है बल्कि वो ये भी जान लेता है कि किसकी आवाज है और इसके वालिद का नाम क्या है, और फिर बारगाह रिसालत में उसके वालिद के नाम के साथ वो सलातो सलाम, वो दुरूद पाक के गजरे पेश करता है कि फुला बिन फुला ने आप पर दुरूद पाक भेजा है। मसलन महरोज बिन इस्तेतात ने आपके ऊपर दुरूद पाक भेजा है, इसी तरीके से बनेगा फुला बिन फुला। अल्लाह पाक हमें दुरूद पाक जैसी नेकी करने की तौफीक अता फरमाए कि इसके जरिए से बारगाह रिसालत में हमारा नाम भी पहुंच जाता है और सलाम भी पहुंच जाता है। अपनी आदत बनाइए, कोई फिगर अपना तय कर लीजिए कि इतने नंबर्स जो है वो मैं पढ़ूंगा, मिसाल के तौर पे 112 दफ़ा, 313 मरतबा, 1200 मरतबा दुरूद पाक पढ़ूंगा, और फिर उस पर कोशिश करके कारबंद भी रहिए। अल्लाह पाक हमें इसकी बरकतें अता फरमाए। सिलसिले में तस्वीर हैं, पिक्चर्स हैं, राय हैं, और मैं ये देखता हूँ कि हमारे पैनल की खूबसूरती ये है कि एक दूसरे से इख्तलाफ भी करते हैं, डिफरेंट बात भी करते हैं, फिर भी अल्हम्दुलिल्लाह मोहब्बत भी कायम रहती हैं और एक दूसरे की बात को सपोर्ट भी करते हैं। तो हमारी अपनी ज़िंदगी में भी यही होना चाहिए कि जहाँ तक शरीयत ने हमें इजाज़त दी है एक दूसरे से डिफरेंट राय रखने की, या कोई हमसे कोई मुख्तलिफ राय रखता है तो अगर वो शरीयत से नहीं टकराती, शरीयत का कोई उसूल पामाल नहीं करती, तोड़ती नहीं है, तो हमें भी उस राय को इन मानों में कम से कम कबूल कर लेना चाहिए कि ठीक है, आपका एक ओपिनियन है, आपका एक व्यू है, आप ये राय रखते हैं, रखिए, मैं आपको राय तब्दील करने पर मजबूर नहीं करूँगा। वरना घर हो या महल्ला हो, दुकान हो या कोई फैक्ट्री हो, इवन कोई कंट्री हो, फिर उसका चलना मुश्किल हो जाता है। तो अगर आसानियां चाहते हैं, राहत चाहते हैं, अच्छे तरीके से जिंदगी गुजारना चाहते हैं, तो दूसरों को डिफरेंट एंगल पे सोचने दीजिए और डिफरेंट व्यूज रखने दीजिए, इसी से खूबसूरती है। गुलदस्ते के सारे ही फूल एक रंग के हो जाएं तो उमूमी तौर पर उसे पसंद नहीं किया जाता। बढ़ते हैं तस्वीर की तरफ और पहली तस्वीर शामिल सिलसिला करते हैं, हम भी देखते हैं, आप भी देखिए और आप भी गौर कीजिए कि इस तस्वीर से मैं आज क्या क्या सीख सकता हूँ। जी जनाब,
आपकी राय क्या कहते हैं।
जी जनाब, कुर्सी है, चेयर है, और ये चेयर जो है मैंने आज तक फिजिकली मैंने नहीं देखी है कि कहीं पे ये चेयर रखी हुई हो। ज़िशान भाई, कभी आपने ऐसी चेयर देखी है?
ऐसी चेयर नहीं देखी, फिजिकली बिल्ड नहीं देखी।
ये तस्वीर गलत है या सही है?
तस्वीर सही है, ऐसी चेयर होती है। जो देखने में तो नहीं दिख रहे होता उसमें लगे हुए कांटे, लेकिन जो उस पर बैठा होता है उसको महसूस हो रहा होता। और इस शेर की बात करें तो जो एक बड़े मसनद पे आदमी बैठा होता है ना, तो बजाय सामने लगे तो लग रहा था ये एक ऊंची पोस्ट पे है, एक ओहदे पे है, इसके मजे हैं। तो उस मजे के पीछे जो ना तकलीफ बहुत होती है। वो एक कांटे वाली कुर्सी होती है जो उसको पता होती है कि उसे बहुत सारे डिसीशन में कितनी बार ये कांटे चुभ रहे होते हैं लेने में।
किसने कहा बैठने को,
ये एक अलग डिबेट है।
अच्छा, यानी आप कह रहे हैं कि बहरहाल जो खूबसूरती हमें नजर आ रही है, जो आसानी में नजर आ रही है, वो हमें नजर आ रही है, जो कुर्सी पे बैठा हुआ है वो गोया के कांटों की कुर्सी पे बैठा हुआ है।
हाँ, या तो उस कांटों की कुर्सी पे बैठ के इतनी मेहनत करके वो आगे बढ़ा है, तो ये तकलीफ का अंदाजा वो आदमी कर सकता है जो एक सक्सेसफुल पोजीशन पे बैठा हुआ है।
ठीक है, खालिद भाई क्या कहेंगे?
हर वक्त कुर्सी जो है वो इंसान को उसकी इज्जत अफजाई के लिए नहीं दी जाती, कभी कभार सजाओं के लिए भी मिल रही होती है। कभी कभार लोग बहुत ज्यादा अंगुष्ट नुमाई करने वाले होते हैं कि हाँ यूं कर लो, ऐसा कर लो, ऐसा कर लेते, तो उनको कोई एहसास ही नहीं हो रहा होता कि मैं इतने आसानी से कह तो रहा हूँ कि मुझसे बड़ा जो बंदा है, जो डिसीजन मेकर है या पॉलिसी मेकर है, वो इस बारे में कोई पॉलिसी मेरे मुताबिक क्यों नहीं कर रहा, मेरे कहे के मुताबिक, मेरे मशवरे के मुताबिक क्यों नहीं कर रहा। और ये कहना बड़ा आसान होता है, लेकिन जो सीट पर होता है उसे पता होता है कि अगर ये बात मान ली जाए तो फिर कितनी तरह की तकालीफ है जिनका सामना मुझे करना पड़ेगा। तो जब ज्यादा बंदा परेशान करता है तो फिर उसे कहा जाता है कि चलें आप कह रहे हैं तो ऐसा कीजिए कि इस बारे में आप ही कोई फैसला कर लीजिए। गोया जो दूसरे की कुर्सी को बड़ी आरामदेह समझ रहा था ना, जब उसे मिलती है कि अब फैसला आपने करना है, इस नशिस्त में हमने आपको सरदारी दे दी है, आप सरबरा हैं, इस बारे में कोई सलूशन आप ही दे दीजिए। अब जब उसके सर पे ये ताज आता है या उसके पास ये कुर्सी आती है और उसको बैठकर फैसला करना होता है, तो फिर वो इफ एंड बट्स बहुत सारे सोच रहा होता है और फिर उसे अंदाजा होता है कि सीट पर बैठना इतना आसान नहीं होता जितना अंगुष्ट नुमाई करना या उंगली उठाकर किसी के फैसलों पर एतराज करना आसान होता है।
असद भाई आप भी देख रहे हैं,
इसमें एक तो वाजे पहलू है जो खालिद भाई ने बयान किया। बाज़ औक़ात जो है हम अपनी जिंदगी को रियलिस्टिक तौर पर नहीं देख रहे होते। जिंदगी आसाइशों के साथ साथ मुश्किलात ही का मजमुआ है। ऐसा मुमकिन नहीं है कि हमेशा आप आसाइश ही में रहें, यानी कि कुर्सी से अगर आप आसाइश मुराद लेते हैं तो हमेशा ऐसा नहीं है, बल्कि जिंदगी का जो पैकेज है वो बड़ा मुख्तलिफ होता है। कहीं पर इंटरनेट ज़्यादा है तो मैसेजेस कम हैं, तो कहीं पर मैसेजेस ज़्यादा हैं तो इंटरनेट कम है। इसी तरह से कभी आसाइश है तो कभी खुशी है, कभी मुश्किलात हैं। तो कभी भी ये जहन नहीं बनाना चाहिए कि मेरी ज़िंदगी में कोई मुश्किल आएगी ही नहीं। अगर ऐसा होता तो अल्लाह पाक मखलूक में सबसे ज़्यादा अपने मकबूल बंदों का जो गिरोह है अंबियाए किराम, उनको कभी मसाइब व आलाम में मुब्तला न फरमाता। तो ऐसा तो नहीं है, अंबिया किराम को भी मुश्किलात का सामना, मसाइब का सामना, जुल्म का सामना करना पड़ा। अल्लाह पाक के नेक बंदों के साथ भी ऐसा ही माजर और मामला रहता है। तो कभी भी अपनी ज़िंदगी को एक बहुत आइडियल सूरत में सोचने के बजाय इस तरह से हम देखें कि जहाँ पर आसानी है वहाँ पर मुश्किल भी है। लेकिन ये आयत करीमा भी पेश नज़र रहनी चाहिए, इन्ना माल उसरी यूसरा, कि मुश्किल के बाद आसानी है। तो अगर कभी आप तंगी में हैं, मुश्किल में हैं, तो लपा की रहमत पर उम्मीद रखें। और सब्र जो है वो हमारी एक बुनियादी तरबियत है, उसको पेश नज़र रखेंगे तो इंशाल्लाह जिंदगी का जो सफ़र है वो बड़ा आसान रहेगा।
बड़ी अच्छी बात इरशाद फरमाई कि फूलों के साथ कांटे भी हैं और ये जिंदगी का सफ़र ये इसी ज़िगज़ैग और अप डाउन के साथ आगे की तरफ बढ़ता है। अब्दुल वाजिद भाई आप क्या इरशाद फरमाएंगे?
जी, ये जैसे कि सब ने तकरीबन यही बात की है कि ये जो कुर्सी है ये सिंबॉलिकली मनसब है, यानी मनसब जो है वो कोई फूलों की सेज नहीं होता, बल्कि मनसब जो है वो कांटों भरा एक तख्त होता है या कांटों भरी एक कुर्सी होती है। तो अब इसका अंग्रेजी में कहते हैं कि पावर्स कम विद ग्रेट रिस्पॉन्सिबिलिटीज, कि जब आपके पास मनसब है, पावर है, पोजीशन है, तो फिर उसके साथ साथ आपके कंधों पे वजन भी है, आप पर एक जिम्मेदारी भी है, आप पर एक रिस्पॉन्सिबिलिटी भी है। तो पावर के साथ साथ अगर आप पावर को जस्टिफाई करना चाहेंगे तो फिर वो उसी वक्त जस्टिफाइबल है कि जब आप उस मनसब के मुताबिक जो है वो काम भी करें, अमल भी करें। ये तो है साहिब मनसब के लिए कि वो अपनी जिम्मेदारियों का एहसास करे और अपनी जिम्मेदारी पूरी करने की पूरी पूरी कोशिश करे। अच्छा, जितनी ज्यादा पोजीशन आपके पास बड़ी है उतना ही आपका मुआखजा जो है वो कयामत के दिन बड़ा होगा।
अल्लाह,
यानी अगर एक शहर में कोई शख्स कत्ल कर दिया जाता है तो मैं और आप जो है एक आम इंसान, हमसे सवाल नहीं होगा, लेकिन जो हाकिम वक्त है उससे कयामत के दिन सवाल होगा कि तुम्हारे हाकिम होते हुए एक शख्स जो है वो बेगुनाह कैसे कत्ल हो गया। तो पावर्स कम विद रिस्पॉन्सिबिलिटी। अच्छा, दूसरी बात इसमें ये है कि कभी कभी ऐसा होता है कि हमें पता चल रहा होता है कि ये मनसब, ये पोजीशन, ये मकाम जो है ये कांटों भरी कुर्सी की तरह है, तो उस वक्त हमारा क्या रवैया होना चाहिए? क्या हम उछल कर दौड़ कर उस कुर्सी पे बैठ जाएं? नहीं, जब तक शरीयत हम पर वाजिब ना करे तो हम उस पोजीशन को जिसके हम अहल नहीं है उसको हम ना लें, बल्कि सवाल भी ना करें। बाज अहादीस मुबारका में आया है अगर कोई शख्स खुद मांग कर कोई मनसब ले तो उसको वो मनसब ना दिया जाए। अगरचे बाज सूरतें हैं कि जिसमें मांगना जायज भी हो जाता है, और वो उस सूरत में है कि जब वो शख्स वाकई समझता हो और जो मतलूबा शरायत है वो उसमें पाई जाती हो, तो दैट इज अ डिफरेंट लाइक डिस्कशन। अच्छा, तो मैं जो कहना चाह रहा हूं वो ये है कि जरूरी नहीं है कि एक पोजीशन है तो आप उस पोजीशन पर बैठ जाएं। भाई वो कांटों वाली कुर्सी आप छोड़ दें,
सही,
आप नीचे बैठ जाएं।
रोना धोना भी कर रहे हैं उस पे, उसके साथ चिमटे हुए।
हाँ जी, हाँ जी, आप उसको छोड़ दें, आप नीचे बैठ जाएं। बैठने के लिए सिर्फ कुर्सी ही नहीं है ना, सिर्फ वही मनसब ही नहीं है, और भी बहुत सी चीजें हैं। आप सोफे पे बैठ सकते हैं, आप जमीन पर बैठ सकते हैं। तो ऐसी जिंदगी में बहुत सी सिचुएशंस होती हैं कि जो आपको खुद भी पता चल रहा होता है कि मेरे अंदर वो कैपेसिटी ही नहीं है या मैं वो काम ही नहीं कर सकता
जी।
तो फिर आपको उसको लेट गो करना चाहिए, उसको छोड़ देना चाहिए और कनात इख्तियार करनी चाहिए। तो कनात
वही अभी जो हमने पीछे एक बात कही थी, मैं चाहूंगा अब्दुल वाजिद भाई आपकी राय आ रही है बिल्कुल, लेकिन इसके अंदर एक चीज ये आ जाए। अभी पीछे हम जो एक सिलसिला कर आए हैं, पिछले सिलसिलों में हमारी बात हुई थी चांस पर
जी,
और
जी,
चेंज के ऊपर बात हुई
जी,
तो एक अपॉर्चुनिटी मिल रही है, मैं क्यों अवेल ना करूं?
तो देखें, सिर्फ अपॉर्चुनिटी ही सब कुछ नहीं होती। आप देखें ना, जब कोई आदमी कोई घराना रिश्ते के लिए जाता है तो रिश्ते तो 10 होते हैं, 20 होते हैं, लेकिन हर चांस को अवेल नहीं किया जाता।
ठीक है,
उसमें से किसी एक का इंतखाब किया जाता है और उसके पीछे बड़ी सोचो विचार होती है, बड़ी गुफ्तो शुनीद होती है, तो आप चूजी होते हैं बहुत ज्यादा। तो जिंदगी में मिलने वाले हर एक चांस को अवेल नहीं करना होता। तो इसकी मिसाल मैं ऐसे ही दूंगा कि जैसे किसी शख्स ने जो है वो फैसलाबाद जाना है और क्वेटे की ट्रेन तैयार हो और वो कहे जी मैं क्वेटे की ट्रेन में बैठ जाता हूँ, तो क्वेटे की ट्रेन जो है वो रोड़ी और जैकबाबाद के करीब जाके अपना रुख तब्दील कर लेती है, वो क्वेटे को निकल जाती है, और जो फैसलाबाद की ट्रेन है वो सीधी फैसलाबाद जाती है।
ठीक, चले जी, अपनी सही ट्रेन का इंतखाब करें और ये देख लीजिए कि आप किस मनसब के अहल हैं या नहीं है। एक चीज असद भाई मैंने भी फील की है, माशरे में फील की है, मुझे अल्लाह की बड़ी रहमत है, मुझे बड़े बड़े अच्छे मिले, मुझे बड़े बहुत अच्छे मिले, घर में भी अच्छे मिले, बाहर में भी अच्छे मिले, और दावत इस्लामी में तो अल्हम्दुलिल्लाह दुनिया देख ही रही है हमारे बड़ों को। मेरी खुशनसीबी, अल्लाह ताला इस नेमत से महरूम ना करे, लेकिन बाज औकात कोई बड़ा, कोई साहिब मनसब शख्स जिसके पास कोई स्टेटस होता है, वो सेकंड और थर्ड रो के जो अफराद होते हैं ना, वो उनको खौफजदा ही कुर्सी दिखा दिखा के कर रहा होता है। बाजों ने तो ये कुर्सी लगाई भी होती है, गोया कि अपने जहन में फिट की भी होती है, जैसे ही किसी ने आना है तो अली कुर्सी सामने कर देनी है ताकि कोई उम्मीदवार बने ही नहीं,
आगे बढ़ने से रोका जाए,
कोई मेरा मद्दे मुकाबिल ना बना। अरे भाई तुम्हें क्या पता हम कैसे निभा रहे हैं, कैसे निभा रहे हो बता दो भाई, आपके बनने के बाद भी तो किसी ने निभाना। तो ये होता है खानदानों में भी होता है, इवन मैंने तो गली महल्ले में जो छोटी मोटी अंजुमनी बनी हुई होती है ना, जो जिनका काम साल में 2-3 दफा ही होता है, उनमें भी होता है, अरे भाई आपको क्या पता पूरी गली को डील करना पड़ता है। अरे भाई पता है ना, हम भी तो इसी गली में रहते हैं, तो मतलब ये भी एक फैक्ट है।
हाँ जी, ये नेगेटिव सोच है जिसकी तरफ आपने इशारा किया है, और जाहिर है कि ऐसे अफराद इदारे में हों, तंजीम में हों या इलाके में हों, वो उस इदारे, तंजीम और इलाके की तरक्की की राह में रुकावट का सबब होते हैं। और एक जो साइकी बयान की जाती है वो यही बयान की जाती है अक्सर के एतबार से, यही है कि जो ए क्वालिटी का बंदा है वो अपने मातहत हमेशा बी या सी क्वालिटी का बंदा ही रखेगा ताकि वो कभी मेरे मनसब तक पहुंच ना पाए। और जिस जगह पर इसका बरअक्स होता है कि वो शख्स अपने साथ या अपने मातहत अफराद को इनक्रेज करता है, आगे बढ़ाने की कोशिश करता है, तो बज़ाहिर तो ये उसके लिए एक चैलेंज हो सकता है। जो एक अमूमी सोच होती है कि यार इदारों के अंदर हमने देखा है प्रोफेशनल जेलिसी होती है कि यार किसी को आगे बढ़ने नहीं दो, अगर इसको मैंने सिखा दिया तो मेरा क्या होगा। तो इसमें दो पहलू हमें पेश नज़र रखने चाहिए। नंबर एक, रज़ाक अल्लाह पाक की ज़ात है। अगर आपको वो इस मनसब पर रिस्क अता फरमा रहा है तो अगर बिलफर्ज आपकी जगह पर कोई और आता है तो आपके लिए और दरवाजे भी खुल सकते हैं। और दूसरी बात, इसका जो ट्रेनिंग्स में भी सिखाई जाती है कि जिस मनसब पर आप हैं, जब तक आप उस मनसब को छोड़ेंगे नहीं तो आप उससे ऊपर वाले मनसब पर जा भी तो नहीं सकते। जब तक आप ऊपर जाने के लिए अपनी जगह को नहीं छोड़ेंगे और अपनी जगह पर किसी नीचे वाले को नहीं लाएंगे तो आप और ऊपर नहीं जा सकते। तो ये एक नेगेटिव सोच होती है। हमारे असलाफ को अगर हम देखते हैं, हमारे बड़ों को हम देखते हैं, तो हमेशा उन्होंने हौसला अफजाई की, उन्होंने आगे बढ़ाया, और इस्लाम की तारीख में जो भी उम्दा और अच्छी चीजें हमें नजर आती हैं तो वो एक दूसरे की मदद करने से और आगे बढ़ाने से है। तो ये एक नेगेटिव सोच होती है। और अगर कोई ये सोचता है तो ये जुमला मारूफ है कि कब्रिस्तान ऐसे लोगों से भरे पड़े हैं जो ये समझते थे कि हम इस दुनिया के लिए नागुजीर हैं। तो ऐसा तो नहीं है, जिंदगी है, दुनिया है, कायनात है, चल रही है, हमारे साथ भी है, हमसे पहले भी थी और बाद में भी रहेगी। तो सोच को बड़ा रखना चाहिए, और कभी भी किसी हकदार जो कि आगे बढ़ने का हक रखता है और उसको चांस मिलना चाहिए तो रोकना नहीं चाहिए। और हमने ये भी देखा कि जो इस तरह से रुकावट बनते हैं तो जो टैलेंट होता है वो रुकता भी नहीं है, वो अपनी राह खुद बनाता है। और एक वक्त आता है कि आप इज्जत के साथ उसको आगे बढ़ाकर आप बड़े बन सकते थे, लेकिन आप रुकावट बनकर बेइज्जती के साथ जो है वो दरबदर हो गए और अल्लाह पाक ने उसको इज्जत अता फरमाई। तो जिसे अल्लाह पाक इज्जत दे और जो किसी मनसब का हकदार हो तो अल्लाह पाक की तकसीम को जहन में रखते हुए कि अल्लाह पाक ने इसे सलाहियत दी तो मैं उस पर राजी रहते हुए इसको मौका दूं, इंशाअल्लाह ना आपकी इज्जत में कमी आएगी ना ही आपके मनसब में कमी आएगी।
वाह, बहुत शानदार बात कही आपने, और ये प्रैक्टिकल है। मेरा मानना यह है कि जो जिस चीज का अहल होता है ना, जल्द या बदेर वो उस जगह पहुंच जाता है। और इसकी सैकड़ों मिसालें हैं, आप अपने इर्द गिर्द भी देखेंगे ना, और माजरत के साथ ऐसे मौकों पे ना खुद ही मजलूम बना होता बंदा कि हाँ मेरे साथ हमेशा ऐसा ही हुआ है। तो बराए करम आपके साथ क्या हुआ है ये तो एक बात है, लेकिन जरा ये भी सोच लें आपने दूसरों के साथ क्या किया है, तो कहीं ऐसा ना हो कि कड़वे बीज बो दिए जिसकी फसल आपको काटनी पड़ जाए। चले जी, इस पिक्चर पर हमने बातें सुनी हैं और उम्मीद है कि बहुत अच्छी अच्छी बातें सीखी भी हैं। अल्लाह करे उसे प्रैक्टिकली हम अप्लाई भी करें अपनी लाइफ में और अगली तस्वीर की तरफ बढ़ रहे हैं। और क्या दिखाया जा रहा है, क्या क्या दिखाया जा रहा है जनाब? तस्वीर तो मेरा ख्याल वाजे है, लेकिन बहुत दूर तक की तस्वीर है, ये आसमानों तक की है। चले देखते हैं जी। खालिद भाई क्या देख रहे हैं?
तस्वीर ही देख रहे थे, और एक दरख्त है जो आधा कटा हुआ है शायद, और काटने वाले उसी के नीचे आराम कर रहे हैं। इसके बाद होना यह है कि मजीद काट दिया जाएगा और फिर ये साए से महरूम रह जाएंगे। बहुत सारी चीजें ऐसी होती हैं जो हमारे लिए शेल्टर का काम कर रही होती हैं, जिनकी वजह से हम सुकून महसूस कर रहे होते हैं, लेकिन उन्हें अपनी पाँव की बेड़ियां समझ रहे होते हैं, या ये समझते हैं ये हमारी तरक्की की राह में रुकावट है, तो उनसे पीछा छुड़ाया जाए। उनसे पीछा छुड़ाकर जब आगे भागने की कोशिश करते हैं तो फिर धूप अपना पता देती है। कहा जाता है कि साए में बैठी हुई नस्ल को मालूम नहीं, धूप की नजर हुए पेड़ लगाने वाले। तो जो पेड़ लगाते हैं उन्हें पता होता है कि हमने किस तरह मेहनत से इस साए को तैयार किया है, और उनको शायद जिन्होंने पेड़ लगाया होता है उन्हें साया शायद ज्यादा ठंड दे रहा होता है, کیونکہ ان کی محنت بھی اس پہ کار فرما ہوتی ہے. جس نے اپنی اغراض کے لیے صرف اپنے کھیل کے میدان کے لیے درختوں کو کاٹ کر جگہ کو کشادہ کرنا ہوتا ہے, پھر بعد میں وہ تھوڑے سے ریسٹ کے لیے بھی سایہ تلاش کر رہے ہوتے ہیں, لیکن سایہ اپنے ہاتھوں سے کھویا ہوتا ہے. اور پھر یہ وہ بات بھی ہوتی ہے کہ خود کردارہ علاج نیست, پھر اپنے ہاتھوں سے کیے کا کوئی علاج نہیں ہوتا.
اللہ پاک عافیت فرمائے. تو کیا کریں, نہ کاٹیں درخت؟
ہونا یہ چاہیے کہ کوشش کی جائے میکسیمم ہمیں کس چیز سے فائدہ مل سکتا ہے, فائدے مل رہے ہیں تو انہیں اٹھایا جائے. بہرحال ناگزیر ہوتا ہے کچھ درختوں کو کاٹنا, تو پھر انہیں کاٹا بھی جا سکتا ہے.
جی جی شان بھائی,
محمد بھائی,
شان بھائی کبھی درخت کے سائے میں سوئے آپ؟
بالکل سوئے.
اچھا کیسا فیل کیا؟
بہت اچھا فیل کیا. اچھا سب سے پہلے جو تصویر ہے جس میں درخت ہے اور درخت کاٹ دیا گیا ہے, باقی کٹ جائے گا یا گر جائے گا, تو اس سے تو پہلی چیز یہ ہوتی ہے کہ جو چیز آسانی سے میسر آ جائے اس کی قدر نہیں. کہ اس کا سایہ جو ہے وہ میسر ہے فری میں آسانی سے, تو اس کی قدر نہیں ہے اس کو کاٹنے میں. دوسری چیز یہ ہوتی ہے کہ ہم لوگ اپنے محسنوں کی قدر نہیں کرتے. اس تصویر سے بدلتا ہے جو آپ کو فائدہ پہنچا رہا ہوتا ہے, یہ جو آپ کے لیے ڈائریکٹلی انڈائریکٹلی فائدے مند ہوتا ہے. ہم سب سے پہلے وہ کال ہے بڑا مشہور, جس کے ساتھ بھلائی کریں اس کے شر سے بچیں. تو یہ بھی اسی مثال کی ایک جھلک ہے کہ مطلب اس کے سائے کے نیچے بیٹھے ہیں, اسی کو کاٹے جا رہے ہیں. تو میرا تو یہ پوائنٹ آف ویو ہے کہ عموماً ہم لوگ یہی کرتے ہیں, جو آپ کے ساتھ اچھا کر رہا ہوتا ہے آپ سب سے پہلے اسی کی جڑیں کاٹ رہے ہوتے ہیں.
اللہ اکبر. تو نہیں کاٹنی,
نہیں کاٹنی چاہیے.
جی عبدالواجد,
میں اس کو رشتوں کے تناظر میں لوں گا کہ بعض رشتے ایسے ہوتے ہیں کہ جو بہت نفع بخش, فائدہ مند اور ناگزیر ہوتے ہیں, تو ان رشتوں کی قدر کرنی چاہیے, ان کو نہیں کاٹنا چاہیے. اچھا یہ درخت والد کی بھی مثال ہو سکتا ہے, والدہ کی بھی مثال ہو سکتا ہے, لیکن یہ رشتے اتنے واضح ہیں کہ عموماً ان کے ساتھ جو ہے وہ بدسلوکی نہیں کی جاتی. اچھا اس کو آپ ایک اور رشتے کے تناظر میں لیں, اور وہ ہے میاں بیوی. میاں بیوی جو ہیں قرآن کریم میں ہیں, ہن لباس لکم وانتم لباس لہن, کہ یہ عورتیں تمہارے لیے یعنی مردوں کے لیے لباس ہیں اور یہ مرد عورتوں کے لیے لباس ہیں. میاں بیوی ایک دوسرے کے لیے لباس ہیں, یعنی اس کا جو لب لباب ہے وہ یہ ہے کہ میاں بیوی دونوں ایک دوسرے کے لیے لباس ہیں, اور جو بھی لباس کو اتارے گا وہ بے لباس ہو جائے گا. تو لوگ بیویوں سے تنگ ہو جاتے ہیں, بیویاں شوہروں سے تنگ ہو جاتی ہیں, تو پھر وہ جلدی سے کوئی ایسا فیصلہ کر لیتے ہیں, کوئی دو لفظ ایسے بول دیتے ہیں کہ جب ان کو ان دو لفظوں تین لفظوں کے بولنے کے بعد کی زندگی کو جب وہ دیکھتے ہیں تو انہیں احساس ہوتا ہے کہ ہم نے کتنی بڑی غلطی کی ہے. کیونکہ اس لائف میں مرد اور عورت ایک دوسرے کے لیے تکمیل ہیں. دے کین ناٹ لیو الون, یعنی صرف مرد بن کر ہی زندگی نہیں گزار سکتا, اس کی شخصیت کے کچھ پہلو ایسے ہیں کہ جن کی تکمیل ہی تب ہوگی کہ جب وہ شوہر بنے گا. ایسے ہی ایک عورت صرف ایک عورت بن کے جو ہے وہ زندگی نہیں گزار سکتی, اس کی شخصیت کے بعض پہلو اسی وقت مکمل ہوں گے کہ جب وہ کسی کی بیوی بنے گی. تو دارالفتا میں ایسے کیسز آئے روز آتے رہتے ہیں کہ مرد نے غصے میں آ کے تیش میں آ کر جو ہے وہ بیوی کو تین لفظ کہہ دیے, یا عورت نے جو ہے وہ کسی کے بھڑکانے پر آ کر جو ہے وہ خلا کا کیس کر دیا, اور اس کے بعد اب وہ آ جاتے ہیں کہ ہمیں تو ایک دوسرے سے جدا ہونے کے بعد پتا چلا کہ ہم تو رہ نہیں سکتے, ہمارے بچے رل جائیں گے, یا ہمیں تو اب مجھے تو کوئی پوچھنے والا نہیں ہے. تو یہ جو میاں بیوی کا تعلق ہے وہ تعلق بھی ایسا ہی ہے کہ ایک درخت ہے اور دوسرا اس درخت کے سائے میں بیٹھا ہوا ہے. تو پلیز ان رشتوں کو مت کاٹیے, مت توڑیے, برداشت کیجئے, صبر کیجئے. اس زمانے میں صبر کی بہت زیادہ حاجت ہے, ہر زمانے میں ہی رہی ہے اور اس زمانے میں تو بہت زیادہ حاجت ہے. رشتوں کو آپ صبر کے ساتھ جو ہے وہ لمبے عرصے تک چلا سکتے ہیں, اور نعمتوں کو شکر کے ساتھ آپ اپنے ساتھ ہمیشہ کے لیے رکھ سکتے ہیں, اور اللہ کو آپ اس کا ذکر کر کے اور فرائض و واجبات ادا کر کے خوش کر سکتے ہیں, اور حضور کی بارگاہ میں حضوری آپ کو درود پاک کی کثرت کرنے سے مل سکتی ہے.
ٹھیک, اس بات میں میں کچھ ایڈ کرنا چاہ رہا ہوں. جس طرح مثال کو درخت والی بڑا زبردست ڈیفائن کیا عبدالواجد بھائی نے کہ جلدی نہ کی جائے انہیں رشتوں کو ختم کرنے میں، انہیں توڑنے میں، اور یہ ایک اگر درخت ہے تو دوسرا اس کے سائے سے فائدہ اٹھا رہا ہے. اچھا درخت اس لیے کاٹ رہے ہوتے ہیں کہ اس سے نہ پتے گرتے ہیں، پرندے آتے ہیں تو ان کی کچھ لوازمات ہیں جو برداشت کرنے پڑتے ہیں، لہٰذا اس کو کاٹ دیا جائے. کاٹنے کے بعد ہوگا کیا؟ جو سایہ اور جو پھل اس سے مل رہا تھا بندہ اس سے بھی محروم ہو جائے گا. قرآن مجید نے بیان کیا ہے اسی مرد اور عورت کی میاں بیوی کی مثال کو لیتے ہوئے، ارشاد ہوا ہو سکتا ہے کہ کوئی چیز تمہیں نامناسب لگے، بری لگے، لیکن اللہ تبارک و تعالی اسی سے تمہیں خیر کثیر بھی عطا فرمائے. تھوڑی سی باتوں پر رشتوں کو ختم نہیں کرنا چاہیے، تھوڑا سا مشکلات آتی ہیں ان کو گزارا جائے، ان کا سامنا کیا جائے.
بات ایڈ کروں، یہی ایڈ کروں، تھوڑی سی نہیں، بڑی باتوں پر بھی رشتے ختم نہیں کرنے چاہیے.
بہت خوب.
یہ کیونکہ جو ختم کر رہے ہیں نا اس کے نزدیک وہی بات بڑی ہے.
یوں
تو بڑی باتوں پہ بھی کیوں ختم کرے؟ دیکھیں، بڑی بات ہو چھوٹی بات ہو، رشتے نبھانے کے لیے جتنا سوچنا تھا آپ نے پہلے سوچ لیا. بالخصوص ہم جس پوائنٹ آف ویو سے بات کر رہے ہیں، صحیح ہے، شریعت نے ایک اجازت رکھی ہے کہ کسی نہ کسی لمٹ پر جا کر جب وہ کراس ہو رہی ہو تو پھر ٹھیک ہے کہ ایک طلاق کی گنجائش یا علیحدگی کی گنجائش رکھیے، لیکن اس کی لمیٹیشن ہے اور وہ ایک آخری آپشن ہے. ہمارے یہاں پرابلم کیا ہے، جیسے اناڑی ڈاکٹر ہوتے ہیں نا، اتائی ڈاکٹر، سو کالڈ ڈاکٹرز جو ہوتے ہیں، ہوتے بیسیکلی وہ شاید جانوروں کے بھی ڈاکٹر نہیں ہیں لیکن وہ انسانوں کے ڈاکٹر بن کے بیٹھ جاتے ہیں. وہ ہائی پوٹینسی جو ادویات میڈیسنز ہوتی ہیں، تھرڈ ڈگری
جو آخری اسٹیج میں دی جاتی ہیں،
اسٹیج پہ دی جاتی ہیں، وہ فرسٹ اسٹیج پہ دے دیتے ہیں. بعض اوقات جو پیشنٹ ہوتا ہے اس کو فائدہ بھی ہو جاتا ہے، وہ کھڑا بھی ہو جاتا ہے،
لیکن یہ بندوق سے چڑیا مارنے والی بات ہے.
اگر کسی پراپر ڈاکٹر کو جا کے نسخہ دکھائیں، بیمار کی حالت دکھائیں، تو وہ چیخ اٹھے گا کہ بھائی کیا کر رہا ہو آپ اس کے ساتھ، کیوں کر رہا ہے ایسا؟ اور آپ کہیں گے بھائی سے تو دیکھو صحت مل گئی، دیکھو کھڑا ہو گیا. تو ایسی طلاق کا جو ایک وہ ہے، ٹھیک ہے اس کی اجازت ہے، ہم کیسے منع کر سکتے ہیں جب اس کی ایک شریعت نے کہا ہے کہ ٹھیک ہے جب اس پوزیشن پہ آ جاؤ تو ایسا کر لو، لیکن وہ ایک آخری اسٹیج ہے. کیا آپ نے اس سے پہلے کے سارے اسٹیج اور جو شریعت نے بالخصوص قرآن نے جو ہمیں آرڈرز دیے ہیں کیا وہ ہم نے فالو کر لی؟
جی نہیں، بات تقریباً مکمل ہوئی اور ہم پاسبلٹیز پر غور نہیں کر رہے ہوتے کہ ابھی کیا کیا پاسبل ہے. جب معاملہ ہی ختم ہو گیا، رشتہ ہی ختم ہو گیا، اس کے بعد پھر اس پر غور و فکر کرنے کے لیے کچھ بچتا نہیں ہے. غور و فکر تو ابھی ہے کہ جب رشتہ قائم ہے، بندہ غور کر لے، سوچ لے کہ مجھے کیا کیا فوائد اس سے میسر ہیں. گھر میں چیزیں آسانی سے میسر ہونا مہروز بھائی، تو انسان اس کے فوائد کو نظر انداز کر رہا ہوتا ہے، لیکن باہر سے جا کر وہی مشکل حالات میں مشکلات کو سہ کر وہی کام کرے گا، بیچارے کو مشکلیں بھی سہنی پڑیں گی، لیکن پھر اپنے آپ کو آزاد آزاد سے محسوس کر رہا ہوگا. جو آزادی اس کے لیے ایک ایسی قید بنتی ہے کہ بسا اوقات اس کی جواب دہی مشکل ہو جاتی ہے.
ٹھیک ہے جی، درخت دکھا کے دیکھیں کہاں لے گئے، لیکن اتنا الگ بھی نہیں لکھے گئے، درخت کٹتے ہیں تو گھونسلے بکھر جاتے ہیں.
اللہ اللہ.
اسد بھائی
جی، اس تصویر میں ایک پہلو یہ بھی ہے کہ ایریا تو بہت بڑا ہے اور سائے کے علاوہ جو ایریا ہے وہ کافی بڑا ہے، لیکن لوگ وہیں پر ہیں جہاں پر سایہ ہے. اگر آپ لوگوں کو اپنے قریب رکھنا چاہتے ہیں اور آپ چاہتے ہیں کہ مخلوق خدا آپ سے محبت بھی کرے، آپ کے قریب بھی رہے، تو آپ کو سایہ دار درخت کی طرح نفع دینے والا ہونا پڑے گا، کیونکہ لوگ صحراؤں کے ذروں سے دوستی نہیں لگاتے، لوگ وہیں وقت گزارنا پسند کرتے ہیں جہاں پر سائے کی ٹھنڈک ہے. ایک طرف تو لوگ کہتے ہیں کہ یار میرے دوست نہیں بنتے، معاشرہ یوں ہو گیا، معاشرہ خراب ہو گیا، اور زمانہ جو ہے یوں ہو گیا، تو آج تو بھلائی کا دور نہیں ہے، وغیرہ وغیرہ شکایت کرتے ہوئے نظر آتے ہیں، لیکن وہ یہ غور نہیں کرتے کہ میری وجہ سے لوگوں کو کیا، میں ایسی چیز ہے میرے اندر کہ لوگ میرے قریب آئیں، مجھ سے دوستی کریں، میرے دکھ سکھ کے اندر شریک ہوں. تو بجائے اس کے کہ ہم دوسروں کو الزام دیتے پھریں یا زمانے کو برا بھلا کہتے پھریں، ہم اپنے آپ پر غور کریں. اور ہم نے دیکھا ہے کہ مسافر جب سفر کر رہا ہوتا ہے تو صحرا کے اندر اسے اس چھوٹے سے سائے ہی کی تو تلاش ہوتی ہے جس کے لیے وہ کئی کلومیٹر اور کئی منزلیں طے کر کے بالآخر وہیں جا کر سانس لیتا ہے. تو آپ آؤٹ پٹ کی طرف فکر نہ کریں کہ لوگ میرے قریب کیوں نہیں آتے، آپ ان پٹ پہ غور کریں کہ آپ نے لوگوں کے لیے رکھا کیا ہے. आपकी पर्सनैलिटी में, आपकी सोहबत में, आपके साथ ताल्लुक में, आपके साथ वक्त गुजारने में, आपकी गुफ्तगू सुनने में, आपका जो है वो मुसाहिब बनने में, आपके साथ ट्रैवल करने में, आपका जो है वो पार्टनर बनने में, सामने वाले के लिए क्या है? अगर आपके अंदर बहुत कुछ है देने के लिए तो फिर लोग आपके पास खुद ही चलते हुए आएंगे। और हमने देखा आज भी इसकी मिसालें हैं, अमीर अहले सुन्नत की मिसाल ले लें इससे अच्छी और क्या एग्जाम्पल होगी कि लोग किस तरह से एक झलक देखने के लिए, एक लम्हा सोहबत पाने के लिए, एक थोड़ा सा वक्त गुजारने के लिए पूरी दुनिया से जुग दर जुग आते हुए नजर आते हैं। क्यों? उन्होंने अपने अंदर वो ठंडक, वो सोहबत की बरकत, वो साया, वो शफकत, वो रहम, वो इल्म का नूर और वो अल्लाह पाक की याद, मुस्तफ़ा करीम सल्लल्लाहु तआला वसल्लम के इश्क को फैलाने की वो एक कशिश रखी है कि लोग जिसको ढूंढने के लिए दूर दराज से चले आते हैं।
जब आप देते हैं, असद भाई ने जो बात कही कि मैं भी यही सोच रहा था और इस दरख्त से मेरी तवज्जो इस तरफ गई, निशान भाई कि आप देखिए पूरे सहरा में एक दरख्त है और सहरा में होने के बावजूद लोग इसी की तरफ दौड़े पड़ते होंगे। और दूसरी बात यह कि जब मैं देखता हूं कि औलिया इकराम के मजारात आज तो हम देखते हैं कि रौनक है और रश लगा हुआ है, लेकिन जरा सोचें कि ये औलिया इकराम जिस वक्त इस जगह आए होंगे तो क्या उस वक्त इनके आने के बाद जो रौनक लगी, एक रूहानी रौनक जो लगी, वो तो अपनी जगह, लेकिन क्या उस वक्त ये इतने आबाद थे? नहीं थे। लेकिन इन्होंने अपने फैज को आम किया और ये लोग तो गुफ्तगू कर रहे थे, हमारे मुबल्लिगीन गुफ्तगू कर रहे थे, मैं इनकी गुफ्तगू कानों से सुन रहा था और जहन से असद भाई मैं तखय्युल कर रहा था कि औलिया कराम भी ऐसे ही हैं गोया कि अगर किसी फलदार दरख्त पे कुल्हाड़ियां भी चलें तो उसने बदले में फल ही निछावर करने। तो औलिया का किरदार भी यही रहा है, मुसलमानों का किरदार यही रहा है। अल्लाह करे कि हमारा भी किरदार यही हो जाए। बाज़ोकात हमारे आपस के रिश्तों में भी हो जाता है जो बात हुई, अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए, सायादार दरख्त बनने की तौफीक नसीब फरमाए और बाज़ोकात जो है सामने की चीज भी नजर नहीं आ रही होती। तो सबसे अहम बात यह है कि तस्वीर में बड़ी बात है, पौधा लगाएं, दरख्त बनाए। तो पौधा तो लगाए, जो फिजिकल पौधा है, जो एक्चुअल पौधा है वो भी लगाने। अल्हम्दुलिल्लाह दावत इस्लामी इस हवाले से भी काम कर रही है FGRF के तहत, तो इंशाल्लाह पौधे भी लगाने, उनको भी दरख्त बनाना और जो आपके घरों में पहले से बरगद के दरख्त मौजूद हैं उनकी हिफाजत भी कीजिए और उनकी कदर भी कीजिए। मेरी मुराद वालदेन और रिश्तेदार। और इसी के साथ हम बढ़ते हैं अगली पिक्चर की तरफ, अगली तस्वीर की तरफ। और दरख्त देखा है, अब देखते हैं क्या है। दो अफराद हैं, पिछली तस्वीर में भी दो ही अफराद थे और यहाँ पे भी दो अफराद, लेकिन उन दोनों की शायद काम एक ही था, इन दोनों का काम अलग अलग है। चलिए जी, असद भाई क्या कहते हैं?
जिसमें जितना ज़र्फ है उतना ही वो खामोश है, कि जिसमें जितनी अक्ल है, दानाई है, उतना ही वो हिल्म और बुर्दबारी वाला हुआ करता है, और जिसमें जितनी अक्ल, दानिश, समझदारी कम होती है तो अक्सर यह है कि वो उतना ही लाउड होता है। दूसरा इसका एक पहलू ये भी देखा जा सकता है कि जरूरी नहीं कि जो बातें करने में आगे है और बज़ाहिर बड़ा शोर मचा रहा है या महफिल में है तो सबसे ऊंचा वोकल उसका है या सबसे ज्यादा बात वो कर रहा है, तो उसका दिमाग भी उतना ही अच्छा और ज्यादा समझदार हो, ये जरूरी नहीं है। बाज़ औक़ात मुख्तसर बात करने वाला ज्यादा बोलने वाले से ज्यादा दाना हो सकता है।
जी खालिद,
कभी कभार यूं भी होता है कि दूसरे एस्पेक्ट पर मैं बात करना चाहूंगा कि चीखने वाले की आवाज तो सुनाई देती है, मारने वाले का थप्पड़ नजर नहीं आ रहा होता। इसके पीछे कुछ हुआ होता है जिसकी वजह से वो मजबूर होता है, लेकिन ये एलिमेंट बड़ा वाजह है कि दिमाग उसका ज्यादा है।
कहना चाह रहे हैं कि हम जो समझ रहे हैं कि इसका दिमाग कमजोर है या छोटा है, ऐसा नहीं है, बगैर कोई और एलिमेंट भी होता,
कोई और वजह भी हो सकती है जो अगला चीख रहा है और जोर से अपनी तकलीफ बता रहा है। कुछ अफराद ऐसा भी हो सकता है,
तो पत्थर भी सदा देते हैं, तो इंसान
है। बिल्कुल 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 यूं बात है, कुछ अफराद ऐसे होते हैं जो तकलीफ में होते हैं लेकिन इर्द गिर्द मौजूद जहीन अफराद उनकी तकलीफ को महसूस करने से महरूम रहते हैं। तो यूं भी कभी देखना चाहिए کہ ہم اپنے پاس رہنے والوں کی تکالیف اللہ کرے کہ انہیں محسوس کریں اور محسوس کرنے والے بن جائیں, اس کا فائدہ یہ ہوگا کہ ہمیں چیخیں آنا بند ہو جائیں گی. اللہ کریم ہمیں توفیق دے تو مددگار بنیں, لوگوں کی مشکلیں دور کرنے والے بنیں. بہرحال چیخ چلاہٹ یہ مسئلوں کا حل نہیں ہوتی, بندے کو اگر صبر کی توفیق مل جائے تو یہ بھی بڑی زبردست نعمت ہے.
جی ذیشان بھائی.
مہرز بھائی, جو یہ تصویر ہے, ایک تو تصویر کے دو پہلو ہیں, ایک اگر جس کا میں بڑا دماغ دکھ رہا ہے, یہ تربیت کی بھی عکاسی کرتا ہے. ایک تربیت یافتہ آدمی ہے جس کی سوچ بڑی ہے, گھر سے ویل مینرڈ ہے, اور دوسرا جو ہے تربیت کا بھی فقدان ہے, پھر معاشرے میں کیسے بات کرنی ہے کیسے نہیں. پر یہ ایک کامیاب شخص اگر ناکام شخص کی بھی عکاسی کرتا ہے, ٹھیک ہے. اور اگر تیسرا پہلو دیکھیں تو ہماری سنت کا بھی پہلو ہے کہ مومن کو ہمیشہ مسکراتے رہنا چاہیے,
ٹھیک ہے. نبی پاک صلی اللہ علیہ وسلم مسکراتے رہتے تھے, دھیمے لہجے میں بات کرتے تھے.
اور جب آپ سنت پہ ہوتے ہیں یا پازیٹو سائڈ پہ ہوتے ہیں تو پھر آپ کے چہرے پہ تبسم ہوتا ہے, ٹھہرا ہوتا ہے شخصیت میں. اور جب آپ الجھے ہوتے ہیں دنیا داری میں تو آپ چیخ رہے ہوتے ہیں, ہر بات پہ کا غصہ جو ہے کسی نہ کسی پہ نکال ہی رہے ہوتے ہیں.
لیکن تحمل سے کتنی اچھی باتیں کی جا سکتی ہیں, آپ نے بھی تو کی ہیں, اللہ پاک توفیق عطا فرمائے. عبد الواجد بھائی, آپ کیا ارشاد فرمائیں گے؟
جی, اس میں عربی میں کہتے ہیں کہ من عارف ربہ کل لسانہ, کہ جو اپنے رب کو پہچان جاتا ہے اس کی زبان خاموش ہو جاتی ہے. تو عموماً یہی دیکھا گیا ہے کہ جو لوگ زیادہ سمجھدار ہوتے ہیں, زیادہ خوف خدا رکھنے والے ہوتے ہیں اور انہیں دینی شعور ہوتا ہے, تو وہ ہر چیز پر ابرپٹلی جو ہے وہ ریئیکشن نہیں دیتے, ہر چیز پر مطلب کود کر نہیں پڑ جاتے, بلکہ ان کی طبیعتوں میں تحمل ہوتا ہے, برداشت ہوتی ہے, وہ سامنے والے کو سمجھنے کی کوشش کرتے ہیں اور وہ سامنے والے کو مس ٹریٹ نہیں کرتے. اچھا, اسی طریقے سے اس پکچر کو ایک اور طریقے سے بھی بیان کیا جا سکتا ہے, ایکشنز سپیک لاؤڈر دین ورڈز, کہ بعض اوقات جو آدمی کا عمل ہوتا ہے وہ اس کے الفاظ سے زیادہ مؤثر ہوتا ہے. تو یہاں پہ آپ دیکھیں کہ ایک شخص کے الفاظ ہیں اور ایک شخص کا عمل ہے, تو وہ جو لفظوں والا ہے اس کی ہم چاروں میں سے کسی نے بھی تحسین نہیں کی, لیکن وہ شخص جو بڑے تحمل کے ساتھ سامنے کھڑا ہے اور وہ ہلکی سی مسکراہٹ کے ساتھ اس کی بات کو سن رہا ہے, تو اس کے ایکشن کو ہم پسند کر رہے ہیں. تو میرا خیال ہمیں اسی دوسرے آپشن کو کا انتخاب کرنا چاہیے اپنی زندگی میں, کہ ہمارا جو ایکشن ہے وہ ہمارے ورڈ سے زیادہ لاؤڈر ہونا چاہیے.
اور بات یہی ہے نبی پاک صلی اللہ علیہ وسلم کی سیرت طیبہ کو بھی ہم دیکھیں, اپنے اسلاف کو بھی اگر ہم دیکھیں, اور ان میں جس کا جیسا مرتبہ ہے پھر اس کے اخلاق عادات اتنے ہی پختہ ملتے ہیں ہمیں, اتنے ہی میچور ملتے ہیں, اتنے ہی متبسم یعنی مسکراتے ملتے ہیں ہمیں. تو ہم ایک بات یہ بھی نوٹ کریں, سمجھنے کی ہے, تجربے کی ہے, مشاہدے کی ہے, کہ بد زبانی, بد کلامی, گالی گلوچ, چیخنا چلانا, بے باکی, اور میں کسی سے نہیں ڈرتا, میں کسی کی نہیں رکھتا, اور اس کے اوپر سونے پہ سہاگا یہ کہ شیطان یہ شہد میں گھول کے پلا دیتا ہے کہ میں حق بات کرتا ہوں, تو یہ افراد اپنے آپ پہ غور کر لیں, کیونکہ آپ صدیق اکبر رضی اللہ تعالیٰ عنہ سے بڑے حق گو نہیں ہیں, آپ فاروق اعظم سے بڑے حق گو نہیں ہیں, آپ سیدنا عثمان غنی, سیدنا علی المرتضیٰ رضی اللہ تعالیٰ عنہما سے بڑھ کر حق گو نہیں ہیں. یہ جو 1400 سال سے اسلام کی روایات چلی آ رہی ہیں, جن لوگوں نے یہ پہنچائی ہیں ان میں تحمل تھا, ان میں بردباری تھی, انہوں نے لوگوں کی سنی ہے اور ان کو پھر اپنی سنائی ہے, بلکہ اپنے رب کی سنائی ہے. تو آج جو اس طریقے کی چیزیں ہیں یہ دیکھ لیں. بخاری شریف کی ایک حدیث ہے جس میں یہ بھی لفظ ہے کہ تیرا کوئی جملہ یا تیری کوئی بات یا تیرا کوئی لفظ تجھے اچھال کے جہنم میں نہ پہنچا دے. تو بولنے سے پہلے یہ سوچ لیں. بعض اوقات ہوتا ہے کہ اتنا لاؤڈر ہوتے ہیں, اتنا شاؤٹنگ ہوتے ہیں اسد بھائی, کہ جو حق پر ہوتا ہے, سچائی پہ ہوتا ہے, رائٹ وے پہ ہوتا ہے, وہ خاموش ہو جاتا ہے. یہ اس کی کمزوری اور ہار نہیں ہوتی, بلکہ دین اسلام نے ایسے موقع پہ یہی حکم دیا کہ جب تمہارا فریق مخالف جو ہے وہ جاہل ہو, جب اسے اسے تمیز نہ ہو بات کرنے کی اور اختلاف کرنے کی یا بات سمجھانے کی, تو پھر اسے سلام ہی کہہ کے کنارہ کشی کر لو. تو بھارت یہ ایک تصویر ہے اور اسے ہم نے سیکھا ہے. خالد بھائی والی بات بھی اپنی جگہ ویلڈ ہے کہ ہر چیخنے والے کے ساتھ یہ نہیں ہوتا, اور مختلف وے میں جو ہے وہ ہمارے سامنے بات آ گئی ہے. یہ گفتگو پہ بات ہوئی ہے بہت زیادہ, تو دو چیزیں میں آپ کو ریکمینڈ کروں گا, ایک پروگرام اور ایک کتاب. پروگرام تو ہمارے اسد مدنی بھائی کا ہے, پہلے ہو چکا ہے. آپ یوٹیوب پہ, فیس بک وغیرہ پہ سرچ کریں گے تو ہمارے دعوت اسلامی کے آفیشیل پیجز ہیں, یوٹیوب چینلز ہیں, وہاں سے آپ کو مل جائے گا. اور اس پروگرام کا نام ہے فن گفتگو. ایک پوری سیریز ہے اس بات پہ کہ گفتگو کیسے کرنی ہے, کہاں کرنی ہے, کن الفاظ کے ساتھ کرنی ہے, کیا کرنی اور کون کون سے ویز ہوتے ہیں. بہت اچھا لگا تھا مجھے بھی, تو یہ پروگرام دیکھیں, بہت اچھا ہے, بہت فائدہ مند پائیں گے. دوسرا امیر اہل سنت کی کتاب گفتگو کے آداب, تو اس کا مطالعہ کیجئے. اور یقین کیجئے دنیا میں جو کامیاب لوگ ہیں ان کی بڑی پرسنٹیج وہ ہے جنہیں اپنی زبان کا درست استعمال آتا ہے, اور بقیہ جو پرسنٹیج رہ جاتی ہے نا وہ شاید لہجے میں شامل ہو جاتی ہے. تو زبان کا درست استعمال اور لہجہ, یہ ایسی چیزیں بڑے بڑے ناکام افراد کو کامیاب کروا دیتی ہیں. اللہ پاک ہمیں زبان کی حفاظت کی بھی توفیق عطا فرمائے, اور زبان کو درست استعمال کر کر آخرت میں اس کے ذریعے بھی ہمیں اجر و ثواب بھی عطا فرمائے اور محرومیوں سے محفوظ فرمائے. مدنی چینل دیکھتے رہیے, صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
آپ کی رائے کیا کہتے ہیں, آپ کی رائے کیا کہتے ہیں, آپ کی رائے کیا کہتے ہیں.